नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
चुनाव 74 स्थानीय तह
अब 25 दिन बाँकी।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
चालू आर्थिक वर्षका लागि 12.78 खरब रुपियाँको बजेट सार्वजनिक, संघीयता कार्यान्वयन र राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता, कर्मचारीको तलब बढेन।
सरकारले दोस्रो चरणको चुनावको मिति सार्यो, 4 प्रदेशमा असार 9 गते मतदान हुने।
मतपत्र त्यातेपछिको विवादले भरतपुरको मतगणना पर्सिसम्मलाई रोकियो, निर्वाचन आयोगद्वारा छानबिन समिति गठन, फेरि चुनाव गर्नुपर्ने कांग्रेस माओवादीको माग।
फ्रान्स र रूसका राष्ट्र प्रमुख बीच भेटवार्ता हुने, युक्रेन सिरिया लगायत देशमा देखिएका समस्याबारे छलफल हुने।
र प्रधानमन्त्री कप क्रिकेटमा एपीएफको विजय शुरूआत, पश्चिमाञ्चल विकास क्षेत्र 16 रनले पराजित।
नमस्कार है आमा, चुनाव जितेकै दिनदेखि आउँछु भनेको, दुःख पाएर विदेशबाट फर्कन पर्यो अर्काले पनि, अहिले अर्कालाई कस्तो छ?
हेर्नु न अध्यक्ष बाबु, दुइटै हात काटिएपछि पानी पनि अरूले खुवाइदिनुपर्छ। मेरो खबरमा त दुःख मात्रै लेखेको रहेछ।
पीर नगर्नु आमा, हात गए पनि हिम्मत गएको छैन। यस्तो दुःखमा वैदेशिक रोजगार प्रवर्धन बोर्डबाट सहयोग पाइन्छ भन्थे, अध्यक्षज्यूले केही सहयोग गरिदिए।
यस्ता मान्छेले सहयोग पाउँछन् र बाबु?
पाउँछन् नि आमा, विदेशमा काम गर्ने कामदारको करार अवधिभित्र अशक्त हुने गरी अङ्गभङ्ग वा बिरामी भएमा बढीमा 3 लाखसम्म वा मृत्यु भएमा वैदेशिक रोजगार प्रवर्धन बोर्डले 3 लाख रुपियाँ आर्थिक सहयोग गर्छ। यसबाहेक वैदेशिक रोजगार प्रवर्धन बोर्डले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका कामदारका छोराछोरीलाई 12 कक्षासम्म पढ्नका लागि छात्रवृत्ति पनि दिन्छ। यसका साथै वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने व्यक्तिको शव काठमाडौँको एयरपोर्टदेखि आफ्नो घर ठेगानासम्म पुर्याउन पनि बोर्डले निशुल्क सवारी उपलब्ध गराउँछ।
नेपाल सरकार वैदेशिक रोजगार प्रबन्धन बोर्डको सचिवालय नयाँ बानेश्वरमा सम्पर्क गर्नुहोला।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल सेयर कारोबार गर्न आस्बा आस्बा भन्छन् सबैले, यो आस्बा भनेको के हो?
आस्बा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक अमाउन्ट, अर्थात् ग्राहकले सेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर सेयर दरखास्त दिने व्यवस्था हो। आस्बाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट सेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नै, नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्बा प्रणालीमा आबद्ध हुने। आस्बा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सरकारले आगामी आर्थिक वर्षका लागि 12.78 करोड 48,55,000 रूपियाँको बजेट प्रस्तुत गरेको छ। विनियोजित रकममध्ये चालूतर्फ 62.8% अर्थात 8,03,53,14,54,000 रूपियाँ, पूँजीगत तर्फ 26.2% अर्थात 3,35,15,59,70,000 रूपियाँ र वित्तीय व्यवस्थापन तर्फ 11% अर्थात 1,40,28,00,000 रूपियाँ छुट्याएको छ। संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री कृष्ण बहादुर महराले संघीयता कार्यान्वयन सँगसँगै तिनका पूर्वाधार निर्माण बजेटको मुख्य चुनौती भएको बताउनुभयो। बजेटले मुख्य गरी संघीयता कार्यान्वयन र राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राखेको छ। बजेट प्रस्तुत गर्दै वहाँले आगामी आर्थिक वर्षमा 6.9% आर्थिक वृद्धि दर हुने अनुमान गरिएको बताउनुभयो।
सरकारले यो वर्षको बजेटमा राष्ट्रिय गौरवका आयोजनालाई विशेष प्राथमिकता दिएको छ। आगामी वर्ष निर्माण सकिने 456 मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लागि 50 करोड रूपियाँ छुट्याइएको छ। बूढी गण्डकी जलविद्युत आयोजना निर्माणको मुआवजा तथा अन्य प्राविधिक कामको लागि 10.17 करोड विनियोजन गरिएको छ। यस्तै रानी जमरा कुलरिया भेरी बबई डाइभर्सन, सिक्टा सिंचाई र बबई सिंचाई गरी 4 ठूला सिंचाई आयोजनाको लागि 5.16 करोड रूपियाँ विनियोजन गरिएको छ। राष्ट्रिय गौरवका आयोजना अन्तर्गत निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको आगामी वर्षमा ठेक्का आह्वान गर्ने, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी वर्षको चैतसम्म पूरा गर्न र पोखरा विमानस्थल 4 वर्ष भित्रमा पूरा गर्न 13 अर्ब 72 करोड रुपियाँ छुट्याइएको छ। नेपाली सेनाले निर्माण गर्न लागेको बहुचर्चित काठमाडौँ तराई द्रुत मार्गको लागि 10 अर्ब 14 करोड रुपियाँ छुट्याइएको छ।
कार्यान्वयनमा रहेका राष्ट्रिय गौरवका आयोजनाहरूको लागि पर्याप्त स्रोतको व्यवस्था गरेको छु। आयोजनको कार्यान्वयन सरल र सहज बनाउन छुट्टै कानूनी प्रक्रियागत व्यवस्था गरिनेछ। काठमाडौँ तराई मधेश द्रुत मार्ग यसै वर्षभित्र सम्पन्न गर्ने गरी नेपाली सेनाद्वारा निर्माण गर्ने प्रबन्ध गरिएको छ। यो द्रुत मार्गको हिजै मात्र सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गरिसक्नु भएको छ। आगामी आर्थिक वर्षमा यसको लागि रु 10 अर्ब 14 करोड विनियोजित गरेको छु।
राष्ट्रिय गौरवका आयोजना अन्तर्गत हुलाकी राजमार्गको 588 किलोमिटर सड़क 2 वर्षभित्र बनाउन 4 अर्ब 27 करोड़ रूपियाँ विनियोजन गरिएको छ। मध्य पहाड़ी लोकमार्गका लागि 4 अर्ब 3 करोड़, रेल परियोजनाका लागि 4 अर्ब 2 करोड़, मिलम्ची खानेपानीका लागि 6 अर्ब 57 करोड़, राष्ट्रपति चुरे संरक्षण योजनाको लागि 1 अर्ब 92 करोड़ छुट्याइएको छ। सड़क सञ्जालको लागि 89 अर्ब 50 करोड़ विनियोजन भएको छ, जसमा थानकोट नौबिसे सुरुङ मार्ग बनाउन 5 अर्ब भन्दा धेरै, बुटवल नारायणगढ़ सड़कलाई 4 लेनको बनाउन 7 अर्ब 11 करोड़, मुङलिङ नारायणगढ़ सड़क विस्तारको लागि 2 अर्ब 56 करोड़ छुट्याइएको छ। केरूङ काठमाडौँ पोखरा लुम्बिनी रेलमार्गको अध्ययनका लागि पर्याप्त रकम दिइएको अर्थमन्त्री महराले दावी गर्नुभयो।
गौतम बुद्धको जन्मस्थल पवित्र भूमि लुम्बिनीलाई रेल मार्गबाट चीनसँग जोड्ने केरूङ काठमाडौँ पोखरा लुम्बिनी रेलमार्गको विस्तृत सम्भाव्य अध्ययन गर्नका लागि आवश्यक बजेट छुट्याएको छ।
सरकारले स्थानीय तहलाई वित्तीय अधिकार सहितको बजेट छुट्याएको छ। सरकारले कुल बजेट मध्ये स्थानीय तहमा 1 खर्ब 48 अर्ब 63 करोड़ 98 लाख 33 हजार रुपियाँ अनुदान र 76 अर्ब 41 करोड़ 47 लाख 58 हजार रुपियाँ सशर्त अनुदान गरी 2 खर्ब 25 अर्ब बजेट छुट्याएको हो। यो कुल बजेटको 17.6% हो। जनसंख्या, विकासको अवस्था, क्षेत्रफल र लागतका आधारमा स्थानीय तहले अनुदान समेत पाउने भएका छन्। व्यवस्थापिका संसदमा सम्बोधन गर्दै अर्थमन्त्री कृष्ण बहादुर महरा स्थानीय तहलाई 10 करोड़देखि 1 अर्ब 24 करोड़ रुपियाँसम्म अनुदान बजेट दिने घोषणा गर्नुभएको हो।
गाउँपालिकाको न्यूनतम रु 10 करोड़ र अधिकतम 39 करोड़, नगरपालिकाले न्यूनतम 15 करोड़ र अधिकतम 43 करोड़, उपमहानगरपालिकाले न्यूनतम 40 करोड़ र अधिकतम 63 करोड़ तथा महानगरपालिकाले न्यूनतम 56 करोड़ र अधिकतम 1 अर्ब 24 करोड़ अनुदान प्राप्त गर्नेछन्। अनुदानको अतिरिक्त स्थानीय तहमा सशस्त्र अनुदानको रूपमा रु 76 अर्ब 41 करोड़ हस्तान्तरण गरेको छु। यस अनुसार गाउँपालिकाले न्यूनतम रु 1 करोड़ 20 लाख र अधिकतम रु 17 करोड़ 22 लाख, नगरपालिकाले न्यूनतम 3 करोड़ 95 लाख र अधिकतम 31 करोड़ 27 लाख, उपमहानगरपालिकाले न्यूनतम रु 14 करोड़ 80 लाख र अधिकतम रु 31 करोड़ तथा महानगरपालिकाले न्यूनतम 28 करोड़ 12 लाख तथा अधिकतम रु 78 करोड़ 39 लाख प्राप्त गर्नेछन्।
यो सँगै संविधानको अनुसूची 8 मा रहेका स्थानीय तहका अधिकार क्षेत्रमा हुने सबै बजेट र कार्यक्रम स्थानीय तहमा गएको छ। सरकारले शिक्षा स्वास्थ्यसँग सम्बन्धित सबै कार्यक्रम, महिला विकासका कार्यक्रम, खानेपानीका आयोजनामा बजेट नतोकी सिधै स्थानीय तहमा पठाउने भएको छ। सरकारले सामाजिक सुरक्षा भत्ताको बजेट पनि सिधै स्थानीय तहलाई पठाएको छ। अब स्थानीय तहले नै सामाजिक सुरक्षा भत्ताको कार्यक्रम बनाएर वितरण गर्न सक्नेछन्। राष्ट्रिय गौरव र राष्ट्रिय स्तरका ठूला सड़क बाहेक अन्य सड़क निर्माणका लागि आवश्यक पर्ने सबै बजेट स्थानीय तहलाई नै पठाइएको छ। अब स्थानीय तहले आफ्नै कानून बनाएर ती सेवालाई नघटाई नागरिकलाई सेवा वितरण गर्न सक्ने व्यवस्था गरिएको छ। नागरिकले स्थानीय तहमै सिंहदरबारको अनुभूति गर्ने अर्थमन्त्री महराले बताउनुभयो।
बजेटमा माध्यमिक तहसम्मको शिक्षा, पाठ्य पुस्तक लगायतका सामग्रीको लागि स्थानीय तहले नै सञ्चालन गर्ने उल्लेख छ। स्थानीय तहले सञ्चालन गर्ने बाहेकका शैक्षिक कार्यक्रमको लागि 66 अर्ब भन्दा धेरै रकम विनियोजन गरिएको अर्थमन्त्री महराले जानकारी दिनुभयो।
आगामी आर्थिक वर्षमा स्थानीय तहले सम्पादन गर्ने बाहेकका शिक्षा सम्बन्धी कार्यक्रमको लागि रु 66 अर्ब 12 करोड़ विनियोजित गरेको छु। विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत कार्यक्रम कार्यान्वयन गरिनेछ। आधारभूत तहको शिक्षालाई अनिवार्य र निशुल्क तथा माध्यमिक तहको शिक्षालाई क्रमशः निशुल्क बनाइने नीति कायमै राखेको छ।
प्राथमिक स्वास्थ्य सेवा सञ्चालनको लागि स्थानीय तहलाई नै रकम दिइएको छ। स्थानीय तहले गर्ने बाहेकका कामको लागि 31 अर्ब 78 करोड़ छुट्याइएको छ। 3 वर्षभित्रै सबै नेपालीको स्वास्थ्य बीमा गर्ने, वीर अस्पताललाई विशेष सुविधा सम्पन्न बनाउने, सबै अस्पतालले औषधि पसल राखेर सस्तोमा औषधि दिने बजेटमा उल्लेख छ भने महत्वपूर्ण अंगको निशुल्क उपचार गर्ने उल्लेख छ।
गरिबीको रेखामुनिका नागरिकहरूलाई देशभित्रका सरकारी अस्पतालमा क्यान्सर, मुटु मृगुला र कलेजोको उपचार निशुल्क उपलब्ध गराउने व्यवस्थालाई निरन्तरता दिएको छु। डायलिसिस सेवालाई पूर्ण रूपमा निशुल्क गरेको छु।
यस्तै सरकारले भूकम्पपछिको पुननिर्माणका लागि 1,46,18,00,00,000 रूपियाँ रकम विनियोजन गरेको छ। अर्थमन्त्री महराले पुननिर्माणलाई प्राथमिकतामा राखिएको बताउनुभयो।
पुनर्निर्माणसँग सम्बद्ध निकायहरूको क्षमता वृद्धि गरी तोकिएको समय पुनर्निर्माणका कार्यहरू सम्पन्न गरिनेछ। सम्बद्ध मन्त्रालय तथा निकायहरूबाट सञ्चालन हुने कार्यक्रमहरूका अतिरिक्त भूकम्प पश्चात पुनर्निर्माण र पुनर्स्थापनको लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मार्फत खर्च हुने गरी 1,46,18,00,00,000 बजेट विनियोजित गरेको छ।
ऊर्जामा 62,47,00,00,000 रूपियाँ बजेट विनियोजन गरिएको छ। नेपालको पानी जनताको लगानी मार्फत 7 वर्षमा 17,000 मेगावाट विद्युत उत्पादन गरिने योजना छ।
ऊर्जा क्षेत्रको विकासका लागि हाल सञ्चालनमा रहेको कार्यक्रमलाई निरन्तरता दिएको छु। उज्यालो नेपाल अभियान अन्तर्गत नेपालको पानी जनताको लगानी कार्यक्रम मार्फत 7 वर्षमा 17,000 मेगावाट विद्युत उत्पादन गरिनेछ। निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, शिक्षक लगायतका राष्ट्र सेवक कर्मचारीको लगानीमा कम्तीमा 500 मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण कार्य अगाडि बढाइनेछ।
सरकारले बजेटमा कर्मचारीको तलब बढाएको छैन, तर नयाँ आर्थिक वर्षदेखि नियुक्ति हुने सरकारी कर्मचारीका लागि योगदानमा आधारित निवृत्ति भरण लागू गर्ने घोषणा गरिएको छ। योगदानमा आधारित निवृत्ति भरण साउन 1 गतेदेखि नियुक्ति हुने शिक्षक, सेना, प्रहरी लगायत सबै सरकारी कर्मचारीमा लागू हुनेछ। तर यसअघि नियुक्त भएका निजामती कर्मचारीलाई भने यसले कुनै असर गर्ने छैन। सरकारले बजेटमा किसानका लागि पेन्सन योजना ल्याएको छ। वर्ग, क्षेत्रफल र उत्पादनलाई गणना गरी किसानलाई पेन्सन दिने बजेटमा उल्लेख छ। सरकारले कृषि क्षेत्रको आधुनिकीकरण तथा व्यवसायीकरणका लागि 30,40,00,00,000 रूपियाँ विनियोजन गरेको छ। बजेटमा अरू करका दर यथावत राखेर रक्सी र चुरोट मा अन्त शुल्क दर बढाइएको छ। रक्सी र चुरोटको भाव अब बढ्नेछ।
सरकारले विज्ञान प्रविधिलाई महत्व दिएर बजेट दिएको छ। हरेक वडामा ब्रोडब्यान्ड इन्टरनेट दिने, सबै सरकारी सूचना एकै ठाउँमा उपलब्ध हुने गरी सूचना बैंक बनाउने, विदेशी टीभीका सामग्रीलाई साउनभित्रै विज्ञापन रहित बनाउने, मुख्य राजमार्गमा अप्टिकल फाइबर बिछ्याउने, हुलाकलाई आधुनिकीकरण गर्ने योजना पनि बजेटमा समावेश छ।
सरकारले बजेटमा युवा तथा खेलकुद क्षेत्रमा पनि उल्लेख्य बजेट छुट्याएको छ। 10 युवा 1 उद्यम कार्यक्रमलाई सबै निर्वाचन क्षेत्रमा लैजाने, आविष्कारमा लागेका युवालाई सम्मान, काठमाडौँको मूलपानीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान र देशका 8 स्थानमा क्रिकेट मैदान बनाउने बजेटमा उल्लेख छ। क्रिकेट र फुटबलका राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितालाई उच्च महत्व दिने गरी समग्र खेल क्षेत्रको लागि 2,25,00,00,000 रूपियाँ विनियोजन गरिएको अर्थमन्त्री महराले जानकारी दिनुभयो।
सिधाकुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा। आज सार्वजनिक भएको बजेट बारे पूर्व अर्थमन्त्रीहरूको प्रतिक्रिया र गणतन्त्र दिवसको बारेको रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुसीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौं। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भाँसिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौं। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौं। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौं।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो अहिलेसम्मकै सस्तो जीएसएम डाटा प्याक।
100 रुपियाँमा पाउनुहोस् 400 MB डाटा।
ओहो, कति सस्तो! 200 रुपियाँमा त 850 MB, साँच्चै सस्तो।
त्यो भन्दा सस्तो पनि छ, 300 रुपियाँमा 1,500 MB डाटा लिनुहोस्, इन्टरनेटमा रमाउनुहोस्।
यो अफर एक्टिभेट गर्न मेसेज बक्समा जानुहोस्, लेख्नुहोस् DATA 400 MB र पठाउनुहोस् 1415।
नयाँ वर्षमा नेपाल टेलिकमका थप अफरहरू बुझ्न डायल गर्नुहोस् *1415।
नेपाल टेलिकम राष्ट्रको संचार।
तपाई अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले चालू आर्थिक वर्षका लागि 12 खर्ब 78 अर्ब रूपियाँको बजेट सार्वजनिक संघीयता कार्यान्वयन र राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। केही पूर्व अर्थमन्त्री तथा अर्थविदले आज सार्वजनिक भएको बजेटलाई सन्तुलित र नियमित प्रक्रिया नै भएको बताएका छन्। केहीले भने कामचलाउ सरकारले महत्वाकांक्षी योजना समेटेर लोकप्रिय बन्नको लागि बजेट ल्याएको बताएका छन्। सरकारले प्राथमिकताका क्षेत्रमा पर्याप्त बजेट नदिएको पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले बताउनुभयो।
निर्वाचन आचरण संहिता लिएरखेरि त्यो सीमामा बसेर न्याय कार्यक्रम ल्याएको छैन भन्नुभएको छ। अब संहिता हेरेर न्याय कार्यक्रम छ छैन भने बतलाउँला। यो बजेटलाई हेर्दाखेरि मलाई के लाग्यो भने अहिले पोहोरको मण्डलको साइज बढाएर झन्डै झन्डै 2 खरब या 2.25 खरब थपिएको छ। त्यस्तो भएकोमा चाहिँ नि आजको एउटा डरलाग्दो स्थिति दुई तिनवटा छ। एउटा बजेट व्यापार खाएर डरलाग्दो बढाएको छ। अहिले झन्डै झन्डै 6 खरब पुगिसक्यो। यो अझै त्यो 12 महिनामा चाहिँ गएर 9 खरब पुग्ला। यसलाई सम्बोधन गर्ने काम आएन। यो सम्बोधन गर्ने भनेकै के हो भने कृषिमा लगानी बढाउनु पर्ने। यत्रो गरियो यहाँ कृषिले जब 30 अरब मात्रै भन्नु।
तर नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री महेश आचार्यले भने सरकारले स्थानीय तहलाई पर्याप्त रकम दिएर बजेट ल्याएकोले आलोचना गर्न नहुने बताउनुभयो।
स्थानीय तहमा चाहिँ रकम लैजाने कुरा विनियोजन गर्ने कुरा भएकै चाहिँ छ र अहिले चाहिँ थुप्रै अधिकारहरू के अधिकारहरू चाहिँ तल चाहिँ जान्छन् के कार्यक्रमहरू चाहिँ तल जान्छन् भन्ने कुराको चर्चा बजेटले चाहिँ गरेको चाहिँ छ। प्रदेशमा चाहिँ जाने वित्तीय चाहिँ जुन अनुदानको चाहिँ विषय हो त्यो चाहिँ अब प्रदेशको चुनाव भइसके पछाडि अझ व्यवस्थित चाहिँ हुँदै चाहिँ जान्छ।
बजेटबाट उद्योगी व्यवसायी पनि उत्साहित भएका छन्। नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले पनि बजेट सन्तुलित भएको बताउनुभयो।
तर ओभरअल हेर्दाखेरि चाहिँ यो बजेटमा चाहिँ स्थानीय लेभलमा जुन गएको छ नि विकासहरू त्यो चाहिँ एउटा राम्रो पक्षको रूपमा पनि ल्याएछौँ र राष्ट्रिय गौरवका जुन योजनाहरू छ त्यसलाई चाहिँ अझ बजेट बढाएर दिएको छ त्यो पनि एउटा राम्रो पक्ष। अब अहिलेको समयमा चाहिँ अब आचार संहिता लागेको बेला छ, अहिले निर्वाचन छ र निर्वाचन भनेको पनि एउटा एकदमै ठुलो महत्त्वपूर्ण विषय हो। त्यसले गर्दाखेरि यसलाई हामीले खासै नेगेटिभ रूपमा पनि हेर्न सक्दैनौँ।
विकासको पहल चुनावी चहल पहल।
चुनावको विरोधमा आन्दोलनको घोषणा गरेको राष्ट्रिय जनता पार्टी नेपाललाई पनि चुनावमा सहभागी गराउने भन्दै सरकारले स्थानीय तहको दोस्रो चरणको चुनाव असार 9 गते गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषदको बैठकले प्रदेश नम्बर 1, 2, 5 र 7 दोस्रो चरणको चुनाव असार 9 गते गर्ने निर्णय गरेको सूचना तथा संचार मन्त्री सुरेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो।
भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा गए राति नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेको विषयमा छानबिन गर्न निर्वाचन आयोगले उच्च स्तरीय अनुगमन टोली गठन गरेको छ। आज बसेको आयोगको बैठकले स्थानीय तह निर्वाचन ऐन 2073 50 उपदफा 3 अनुसार भरतपुरमा मतगणना भइरहेका बेला मतपत्र च्यातिएको बारेमा छानबिन गर्न गीता प्रसाद तिमिल सिन्हाको संयोजकत्वमा 3 सदस्यीय समिति गठन गरेको हो। समितिमा गृह मन्त्रालयका सहसचिव र प्रहरीको डीआईजी सदस्य रहने आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले जानकारी दिनुभयो। आजदेखि काम थालेको समितिलाई पर्सिसम्म घटनाबारे विस्तृत अध्ययन गरेर प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको छ।
आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ, तर दशक अघि नेपाली नागरिकले लडेर ल्याएको गणतन्त्रको स्वाद तल्लो वर्गसम्म नपुगेको गुनासो जताततै सुनिन्छ। स्थानीय तहको चुनावपछि नागरिकले पनि गणतन्त्रको अनुभूति गर्ने अपेक्षा गरिएको छ र 3 प्रदेशमा पहिलो चरणको चुनाव सकिएको छ, तर बाँकी 4 प्रदेशमा हुने भनिएको चुनावको मिति सारेर सरकारले असारको 9 गते चुनाव गर्ने निर्णय गरेको छ। चुनाव पर्खिरहेका मतदाताहरू गणतन्त्रको फल आफूसम्म आई नपुगेको गुनासो बोकेर बसिरहेका छन्। झापाबाट उज्यालो सहकर्मी गोपाल गर्तौलाको रिपोर्ट।
जेठका आधाउधी दिन बितिसके देशलाई आज गणतन्त्रको दिवस र चुनाव लागेको छ, तर गणतन्त्र ल्याउने आन्दोलनमा ज्यानको बाजी थाप्दै जिन्दाबाद र मुर्दाबादको नारा घन्काउनेहरूको जीवनले परिवर्तन अनुभव गर्न पाएन। तिनै मध्येका एक पात्र हुनुहुन्छ झापाको दमक 19 का वीर बहादुर बर्देवा।
प्रजातन्त्र ल्याउन चाहिँ जुलुसमा दुई चार ठाउँ गइयो तर म चाहिँ त्यतिखेरको अवस्थामा अब नबुझिकन जिम्दाबाद भन्दै उफ्रिँदै गइयो बाठा बाठाले जाउँ भने अब त्यस्तै हो तर अब अहिले चाहिँ म हिँड्नलाई मलाई मन लाग्दैन
दशौं गणतन्त्र दिवस र स्थानीय तहको चुनावको मेलो चलिरहँदा दशक अघि आन्दोलनले गाउँ शहर ढपक्कै ढाकेको धेरैका दिल दिमागमा ताजै छ तर गणतन्त्रको फसलले थोरै टाठा बाठाको मात्र फलिफाप भएको आवाज गाउँ देहातमा प्रशस्त सुनिन्छ दमक तेह्रका मोहन प्रसाई
सोचे अनुसार चाहिँ काम भइरहेको छैन अब जस्तो खोलामा काम हुन्छ अब सुरु हुन्छ खोलाको काम त भनौँ अब अलिकति बनाउन थालेपछि बगाउँछ अनि त्यो योजना उनीहरूको त बजेट त पास हुन्छ मिलिजुली खाने ठाउँ हुन्छ त्यहाँ गणतन्त्रले दिएको छ गणतन्त्र चलाउने मान्छेले चाहिँ गरेका छैन चलाउन जान्नु पर्यो नि त
बितेको दशकमा मुलुकमा ठूलो राजनीतिक परिवर्तन भयो अब यो पर्वते मुलुकमा जन्मदै कसैको शिरमा मुकुट सजिँदैन कोही कसैको करिया रहेन विधिको शासन स्थापित भयो भनियो तर परिवर्तनको स्वाद तल्लो वर्गसम्म पुगेको त्यो वर्गले महसुस गरेको छैन एकजना प्राउड रघुनाथ खरेल
तल्लो तहका मान्छेहरूलाई शिक्षा रोजगार घर नहुनेलाई चाहिँ घरको व्यवस्थापन यी आदि कार्य गर्नुपर्नेमा त्यो कुरो नभएर के भयो त भन्दा उनीहरूलाई चाहिँ खालि सिमल फुलो घोगाङ खाउला भन्ने आशाङ अन्तिममा फासाङ न फुसाङ यस्तो किसिमको छ ज जससँग चाहिँ शक्ति छ त्यही शक्तिको पुजारीहरूले मात्रै यो गणतन्त्रको फाइदा लिए
हरेक राजनीतिक परिवर्तन पछि समृद्धिको कल्पना गरिएको हुन्छ तर परिवर्तनको ठिक सलामत व्यवस्थापन गर्न नसक्दा निम्न वर्गमा निराशा घटेको छैन अड्डामा घुस भ्रष्टाचार कहिले नघटेको गुनासो पनि उत्तिकै छ
विदेश जानु पर्दैन यही जागिर हुन्छ भन्ने थियो यहाँ त कसले जागिर पाउने जसले घुस थियो उसले जागिर पाउने खै गणतन्त्र के को लागि गणतन्त्र ल्याएको यो के जनतालाई नि अन्धारमा पारिदिएको नेताले
चालू स्थानीय तहको निर्वाचनपछि गणतन्त्रको जरो गाउँ गाउँसम्म पुग्छ भन्ने धेरैको विश्वास छ वडा वडामा आफ्ना प्रतिनिधि हुनेछन् र तिनले गाउँ शहरको विकास र नागरिकको सुविधाका योजना ल्याउनेछन् भन्ने पनि आशा छ त्यसैले राजनीतिक दलहरूले गणतन्त्र दिवसको दिनमा राजनीतिक परिवर्तनले ल्याउँछ भनिएको समृद्धि देख्ने र भोग्ने नागरिकको आशा पूरा गर्नेतिर कदम चाल्नुपर्नेछ
सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
तपाईँ अहिले के सोचिरहनु भएको छ
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि
हाम्रा विशेषताहरू
वस्तुगत र विषयगत दुवै खण्डको पूरै कक्षा एक महिनामा सम्पन्न गरिने
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमुना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमुना परीक्षा गराई फिडब्याक दिइने
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक दुईजनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने
होस्टलको पनि व्यवस्था छ
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली बागबजार काठमाडौँ नेपाल सम्पर्क 01-42-46-024-42-54-301
भूकम्प पीड़ित तथा गृह श्रमिकहरूको लागि रोजगारीको अवसर
होमनेट नेपालको सहरी रोजगार सहायता केन्द्रले विभिन्न रोजगारदाता संघ संस्थाहरूसँगको समन्वयमा भूकम्प पीड़ित गृह श्रमिक विद्यालय छोडेर बसेका तथा सिप भएर पनि बेरोजगार बसेकाहरूका लागि विभिन्न अनौपचारिक क्षेत्रका रोजगारदाता संघ संस्थाहरूसँग समन्वय गरी रोजगारीका लागि सहयोग गर्ने भएकाले इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क राख्नुहोस्
सम्पर्क होमनेट नेपाल सहरी रोजगार सहायता केन्द्र फोन 422-2176-410-2063
टोल फ्री नम्बर 1660-1-000-19
हामी सँगसँगै भविष्यमा हामी सँगसँगै व्यवसायमा हामी सँगसँगै विकासमा
हामी सँगसँगै
सनराइज बैंक राइजिंग टू सर्व
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। नेपाल आदिवासी जनजाति महासंघ इजरायलले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई 550,555 रूपियाँ सहयोग गरेको छ। आविष्कार केन्द्रलाई रकम जुटाउन म्यागासेसे पुरस्कार लगायत पदक बिक्रीमा राखेका पुनलाई नेपाल आदिवासी जनजाति महासंघ नेफिनको केन्द्रीय कार्यालय ललितपुर कुसुन्तीमा रकम हस्तान्तरण गरिएको हो। आविष्कार केन्द्रको लागि आवश्यक रकम जुटाउन महावीर पुनले आफ्नो पदक लिलामीमा राख्नु भएको छ।
मेरो पनि भन्नु छ।
सुरुमा आज सार्वजनिक भएको बजेट बारेका प्रतिक्रिया। पशुपति ढकाल फेसबुकमा लेख्नुहुन्छ, पुननिर्माणका लागि छुट्याइएको बजेट 1,46,00,000,000 रुपियाँले सबै पुननिर्माण समस्या समाधान हुन्छ कि फेरि उस्तै हो।
देशका 8 ठाउँमा क्रिकेट मैदान बनाइने भनिएकोमा ट्विटरमा स्टुपिड बॉय नाम राखेका साथी लेख्नुहुन्छ, सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकता दिएकोमा खुशी लाग्यो।
तर कार्की दाईलाई क्रिकेट मैदान बनाइने कुरा विश्वास लागेको छैन। उहाँको ट्वीट छ, 8 वर्षदेखि मूलपानी सडिरहेको छ, अरू क्रिकेट मैदान कता कता।
फेसबुकमा भण्डारी खगेन्द्र र ट्विटरमा दिपेश पाण्डेले उस्तै विचार लेख्नु भएको छ, हरेक वर्षको इतिहास पल्टाउँदा बजेटको आधा भाग पनि कार्यान्वयन भएको देखिँदैन, त्यसैले त्यति धेरै आशा पनि छैन। देशको आर्थिक सामाजिक भौगोलिक विकास गर्न बजेटको ठूलो महत्व छ, तर यसको सदुपयोग चाहिँ हुनुपर्छ।
रणभूल लम्सालले फेसबुकमा गर्नुभएको टिप्पणी फरक छ। उहाँ भन्नुहुन्छ, काम चलाउ सरकारले ल्याएको बजेटमाथि टिप्पणी गर्न मिल्दैन, चाहे जसको सरकार किन नहोस्।
अब चाहिँ आज मनाइएको गणतन्त्र दिवस बारे आएका प्रतिक्रिया सुनौ। घनमगर फेसबुकमा लेख्नुहुन्छ, के उपलब्धि भयो गणतन्त्र स्थापना भएदेखि अहिलेसम्म? दलहरूले बन्द हड़ताल गरेर नागरिकलाई दुःख दिन छोडेका छैनन् क्यारे? संविधानका धाराहरू धेरै लेखिए तर विकासका नाममा कति पनि धारा पुगेनन्।
प्रयास राज खनाल फेसबुकमा लेख्नुहुन्छ, गणतन्त्र दिवस मनाइरहँदा हामीले कहिल्यै गणतन्त्रको अनुभव गर्न पाएको जस्तो लागेको छैन। भारतीय राष्ट्रपति आउँदा देश बन्द गरिन्छ, भारतले हस्तक्षेप गर्यो भनेर आफ्नो देश बन्द गर्ने नेताले कहाँ दिए लोकतन्त्र? आपराधिक मुद्दालाई राजनीतिक मुद्दा भन्दै फिर्ता लिनु लोकतन्त्र हो, अनि जनादेशको ख्याल नै नगरी पदमा आलोपालो गर्नु पनि लोकतन्त्र हो।
अनि किरण कुमार ट्वीट गर्नुहुन्छ, जुनसुकै तन्त्र आए पनि राजनीतिक दलको खराब मन्त्र नफेरिएसम्म देशको मुहार फेरिँदैन, राजनीतिक प्रवृत्ति उस्तै हुनाले अझै गणतन्त्र आफ्नै हो जस्तो लागेको छैन।
विचारका लागि तपाईंलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋग्वेद शर्मा र मोहन पौडेल। अब विदेशका खबर। फ्रान्स र रसियाका राष्ट्रप्रमुख बीच भेटवार्ता हुने भएको छ। फ्रान्सका राष्ट्रपति इमान्युएल माक्रोनको निमन्त्रणामा उहाँ का रसियाली समकक्षी भ्लादिमिर पुटिन फ्रान्समा पुग्नु भएको छ। दुई नेताबीच राष्ट्रप्रमुखका हैसियतमा पहिलो पटक भेट हुन लागेको हो। युक्रेन र सिरिया लगायतका देशहरूलाई हेर्ने फरक फरक धारणा रहे पनि दुई नेताले भेटपछि संयुक्त पत्रकार सम्मेलन गरी भएका छलफलबारे संचार माध्यमलाई जानकारी गराउनेछन्। पुटिनको भ्रमण दुई देशबीच लामो समयदेखि उहाँको पश्चिमा मुलुक र फ्रान्सबीच रहेको दूरीलाई कम गर्ने अवसर भएको बीबीसीले जनाएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। 18 वर्ष मुनिको ललित मेमोरियल फुटबल प्रतियोगितामा आज भएको खेलमा एपीएफ क्लब र फ्रेण्डस क्लब विजयी भएका छन्। एन्फा कम्प्लेक्स सादो बाटोमा आज भएको पहिलो खेलमा एपीएफ क्लबले सरस्वती युथलाई 3-2 हराएको हो। यस्तै फ्रेण्डस क्लबले मनाङ मर्स्याङदीलाई 3-0 हराएको हो।
र सशस्त्र प्रहरीको एपीएफ क्लबले प्रधानमन्त्री कप क्रिकेटमा विजयी शुरूआत गरेको छ। समूह एमा रहेको एपीएफले आज पहिलो खेलमा पश्चिमाञ्चल विकास क्षेत्रको टोलीलाई डकवर्थ लुइस मेथडको आधारमा 16 रनले हराएको हो। वर्षाली प्रभावित खेलमा पहिले ब्याटिङ गरेको ईपीएफले 37 ओभरमा 4 विकेटको क्षतिमा 160 रन बनाएको थियो। पानीले केही बेर खेल रोकिएपछि 20 ओभरमा 148 रन बनाउनु पर्ने नयाँ लक्ष्य पछ्याएको पश्चिमाञ्चलले 6 विकेट गुमाउँदै 131 रन मात्र बनाउन सक्यो। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
चालू आर्थिक वर्षका लागि 12,78,00,000,000 रूपियाँको बजेट सार्वजनिक। संघीयता कार्यान्वयन र राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता। कर्मचारीको तलब भने बढेन।
सरकारले दोस्रो चरणको चुनावको मिति सार्यो। 4 प्रदेशमा असार 9 गते मतदान हुने।
मतपत्र त्यातेपछिको विवादले भरतपुरको मतगणना पर्सिसम्मलाई रोकियो। निर्वाचन आयोगद्वारा छानबिन समिति गठन। फेरि चुनाव गर्नुपर्ने कांग्रेस माओवादीको माग।
फ्रान्स र रूसका राष्ट्रप्रमुख बीच भेटवार्ता हुने। युक्रेन सिरिया लगायत देशमा देखिएका समस्याबारे छलफल हुने।
र प्रधानमन्त्री कप क्रिकेटमा एपीएफको विजयी शुरूआत। पश्चिमाञ्चल विकास क्षेत्र 16 रनले पराजित।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै अर्जुन पोखरेल र सुनिता पहरी बिदा हुन्छौ। नमस्कार।